श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तिनकुने गैरीगाउँ काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज।
नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामी विगत 18 सातादेखि अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका छौं। सेतो धरती अब उत्तरार्धमा आइपुगेको छ। आज हामी सेतो धरतीको अन्तिम श्रृङ्खला वाचन सुनाउनेछौं। मदन पुरस्कार प्राप्त कृति सेतो धरती अमर न्यौपानेले लेख्नुभएको उपन्यास हो। यसको 18 श्रृङ्खलासम्म हामीले ताराको जीवनका विभिन्न उतार चढ़ावहरू सुन्यौं। अब यसको अन्त्य कसरी हुन्छ त सुनौ सेतो धरतीको अन्तिम श्रृङ्खला पृष्ठ 359। उमेरका 77 पहाडहरू पार गरेर 78 पहाड उक्लिँदैछु। थाहा छैन यो पहाड उक्लिन भ्याउँछ कि भ्याउँदिन। सबै घाम उठ्नुभन्दा पहिले उठ्ने म, उठ्न सकिनँ। बिउजेर पनि सुतिरहेँ, घाम उठेको थाहा पाएर पनि सुतिरहेँ। गङ्गा पुगेर आउनेहरू, आरती गर्न जानेहरूको पाइलाको आवाज, बोलीको खलबल मेरो कानमा परिरहेछ। लाग्यो मेरो शरीरको सबभन्दा शक्तिशाली अङ्ग भन्नु कान नै रहेछ क्यारे यतिखेर। पहिले सधैँ मन्दिरको घण्टा बज्ने मनमा हिजो आज लगातार शङ्खको आवाज गुन्जिन थालेको छ। अब म धेरै बाँच्दिनँ क्या हो। आमाको गर्भबाट आएको जीवन आफ्नो भागभोग सकेर धरतीको गर्भमा जाने तयारी गर्दैछ क्यारे। मेरो कुटीको ढोका बन्द देखेर होला वसुन्धारा र गोमाली झ्यालबाट हेरे। लाग्यो उनीहरूले म मरि कि जिउँदैछु भनेर हेरेका होलान्। मैले भने सुतेरै सिरानीबाट टाउको फर्काएर पुलुक्क हेरेँ। उनीहरू झस्किए जस्ता भए। जहिले पनि लाग्यो प्रत्येक दिन नयाँ नयाँ दिनहरूले नै मलाई पुराना बनाएर गए, बुढी बनाएर गए। धरतीमा नयाँ मान्छेहरू आउँदै पुराना मान्छेहरू जाने क्रम चलिरहेछ। हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर एउटा बालक किशोर हुन्छ, किशोर जवान हुन्छ, जवान प्रौढ हुन्छ, प्रौढ बुढो हुन्छ, तर बुढो प्रौढ हुँदैन, प्रौढ जवान हुँदैन। अहिले त नयाँ जमाना आयो। नयाँ जमानाले जन्माएका सबै थोक नयाँका माझमा पुरानो जीवन बोक्नु पर्दा धरतीलाई पनि भारी बोके जस्तै हुँदो। गीतामा भगवान कृष्णले भनेका बाणी सम्झिन्छु, बासांसी जीर्णानी। शरीरले लुगा फेरे चाहिँ अब मेरो पनि आत्माले शरीर फेर्ने दिन नजिकै आए जस्तो लाग्छ। तर आत्माले नयाँ शरीर लगाउन पाउने भयो अब भनेर मन पटक्कै खुसी हुँदैन। जसरी खुसी हुन्छ मन शरीरले नयाँ लुगा लगाउन पाउँदा, नयाँ लुगा लगाउन पाउँदा सबैभन्दा बढी खुसी भइन्थ्यो केटाकेटीमा। तर यत्रो लामो सत्सङ्ग लिएर पनि नयाँ शरीर लिन पाइने भयो भनेर किन खुसी नलागेको होला। एक्लै डराउँछु, सायद त्यो डर मृत्युसँगकै हो। आत्माले लुगा फेर्नुको दुःख त शरीरबाट छाला उतार्नु जत्तिकै पीडादायी हुन्छ होला। यो उमेरमा सबैभन्दा धेरै आफ्नो कुरा सुनिँदो रहेछ, सुनिरहन्छु तर मसँग जवाफ हुँदैन। सबै कुरा भगवान्लाई थाहा छ, यो साह्रै पवित्र तीर्थ हो, तर शरीरले नदिएपछि त तीर्थ पनि अतीर्थ जस्तो हुँदो रहेछ। भगवान्ले जीवन दिए, जीवनले धेरै कुरा दियो, दिएका जति सबै खोज्दै पनि लग्यो। अहिले शरीर छ र शरीरभित्र खण्डहरू छ, रोग छ र यो शरीरले दुःख दिइरहेछ। भगवानलाई बिन्ती गर्छु, भगवान यो शरीरलाई यति रुग्ण र भग्न नबनाऊ, किनभने म तिम्रो पूजा गर्न सक्दिनँ, जप ध्यान गर्न सक्दिनँ। अन्तर देवघाटमा कति फरक लाग्छ। अन्त एक दुई महिनामा पनि मान्छे कहाँबाट कहाँ पुग्छन्। नदी चाहिँ बग्दै बग्दै नदी बग्न रोकिने महासागरसम्म पुग्छन्, तर तलाउ जस्तो देवघाट बगेर जाने ठाउँ कतै छैन। जाने एउटै ठाउँ छ माथि, बाष्पीकरण भएर जाने ठाउँ हो आकाश। जसरी बाष्पीकरण हुन्छ पानी, लाग्छ म पनि अब छिट्टै बाष्पीकरण भएर सकिँदैछु। आकाशको बत्ती निभ्यो, भित्र पसेर कुटीको बत्ती बाले र जीवनभरिकै सबैभन्दा बढी थकाइ लागे चाहिँ खाटमा बसेँ। काम त केही गरेकी थिएन, काम भए पो गर्नु। कामबाट सन्यास लिएको जीवनले मामबाट सन्यास लिएको छैन। जहाँ सबैभन्दा धेरै मासु हुनुपर्ने हो, ती अङ्ग पनि सुके जस्ता भएका छन्। पुट्ठा र तिग्रा, हाड र छाला मात्रै बाँकी भए जस्ता पुट्ठा र तिग्रामा कहिले निको नहोलान् जस्ता घाउ भएका छन् चार ठाउँमा। पुट्ठाको घाउ त देखेकी पनि छैन। हप्ता दिन अघि डाक्टरले एउटा मलम दिएका थिए, मलम लगाउन हातमा लिए तर कसो कसो हात चलाउनै सकिनँ। कमजोरीले हो या रोगले, सबैभन्दा बढी बुढ्यौलीले नै होला जसले गर्दा हात चलाउनै सकेकी छैन। भित्रैदेखि दुखेर आउँछ, मासु त दुखेकै छ, हाड र हाडभित्रको मासी पनि दुखे जस्तो लाग्छ। आश्रम परिसरमा मेडिकल छ, डाक्टरले मलम दिँदा भनेका थिए सन्चो हुन्छ। ग्यास सकेको पनि आज चार पाँच दिन भयो, सजिलै पाइँदैन भन्थे, बोकेर ल्याउन पनि सक्दिनँ। ल्याइदिने मान्छेले पनि बजारमै ग्यासको अभाव छ भनेर ल्याइदिएको छ। आगोमै पकाएर खाएकी छु। पल्लो कुटीकी वसुन्धारा माइले तरकारी ल्याइदिएकी छन्। दुईवटा रोटी यसो पकाउनु पर्यो भनेर बल्ल बल्ल आगो सल्काएँ, पछाडि नगुमेका हात अगाडि भने मुस्किलले गुमे। आगो नसल्किएपछि फुक्न थाले, आगो फुक्न सकिनँ। आगो फुक्दा सास फुस्सै जाला जस्तो हुन्छ। के गर्नु पापी पेट, यो पेटले सन्यासी हुँदा पनि सुख पाएन। न बढ्नु छ न चढ्नु छ, किन खानु परेको होला। रोटी पकाउन तावामा रोटी हालेँ तर हात सटक्क के भएको थियो, अगाडि पनि चलेन हात। पकाउँदा पकाउँदैको रोटी फर्काउन सकिनँ, फर्काउनै नसकेर आफ्नै आँखा अगाडि हेर्दा हेर्दै रोटी तावामै डढ्न लाग्यो। हेर्दा हेर्दै डढ्यो, मेरो बुढो नाकमा पनि रोटी डढेको गन्ध आयो, तितो गन्ध। तर उठ्न सकिनँ, निरीय भएर हेरिरहेँ। हेर्दा हेर्दै रोटी डढेर खाक भयो, अगेनाको आगो पनि एकैछिनमा निभेर कोइला र खरानी मात्र बाँकी रह्यो। उज्यालो भएछ क्यारे, उज्यालाका हातले झ्यालका पल्ला निशब्द डाक्टरका आए। सधैँ झिसमिसमै उठ्ने मेरो शरीर केही दिनदेखि उज्यालो हुँदा पनि उठ्न सकिरहेको छ, आज पनि सकेन। जाल खोलेर पूर्वतिर हेरेँ, पूर्व र आकाश दुवै आएर मेरो आँखामा बसे। आकाशको निधारमा भर्खर उदाएको घाम पनि आँखामा आएर बस्यो। उज्यालो भएपछि सुत्ने निद्राले लट्ठ पर्ने थालेका ताराहरू, आकाशको वस्त्र जस्तो लाग्ने बादलका झुण्डहरू, रुखहरू, नयाँ उडान भर्न र आहार खोज्न जाने तयारी गर्दै गरेका रुखमाथिका चराहरू सबै सबै मेरो आँखामा आएर बसे। आँखा भन्नु पनि त सानोतिनो आकाश नै रहेछ। मेरो आँखा, मेरो धरती जस्तो शरीरको अवकाश, जहाँ मैले देखेका कुराहरू जम्मै अटाउँछन्। मेरो आँखा मेरो नितान्त निजी आकाश हो। गोविन्दले धेरै पढे, बनारसमा संस्कृत मात्र होइन अङ्ग्रेजी पनि पढे। बनारसभन्दा पनि टाढा अरू अरू ठुला विश्वविद्यालयमा पनि गएर पढे। सरकारको ठुलो जागिर मन्त्रालयमा उक्यारे, खाए, धेरै धन सम्पत्ति कमाए, काठमाडौँमा घर बनाए, जेठी पत्नी नपढेकी सोझी, पछि आफू जस्तै पढेकी घरानिया केटी बिहे गरे, देश विदेश घुमे, उनका त छोराछोरी पनि अमेरिका छन् अरे। ठिटातिर हेरे, गोविन्द यही उमेरका थिए होलान्। मैले गाउँमा उनलाई अन्तिम पटक देख्दा त्यसपछि तिनी गाउँ आएनन्, सबै परिवार सहर गए, म यता आएपछि गए होलान् गाउँमा।
रसिया परू तोरे मैं पैया।
गलेश्वर आश्रम परिसरभित्र छिर्यौँ। छिर्ने बित्तिकै मन्दिर छेउ पेटीमा बसिरहेका बुढा ठिटाली डोग्यो। यिनै रहेछन् क्यारे गोविन्द, 50 वर्षपछि देख्दा लाग्यो यिनी यस्ता पो भएछन्। उनलाई निहालेर हेरेँ। धेरै बेर हेरेपछि बल्ल पो अलिअलि उही गोविन्दको झलक आयो। तर मैले कतै बाटामा देखेको भए चिन्ने थिइनँ उनलाई। सायद त्यसैले होला उनले मलाई चिनेनन्, वास्तै गरेनन्, मलाई झुलुक्क देखे होलान्, त्यसपछि हेरेनन्। म उनकै छेउमा बसेँ, तर पनि उनले वास्ता गरेनन्, मतिर हेरेनन्। आफ्नो नातिलाई यी तँसँग आउने को हुन् त नि भनेर पनि सोधेनन्। म पनि नचिने चाहिँ चुपचाप उनको नजिकै बसेँ, बसिरहेँ। उनीहरू नाति हजुरबा आफ्नै पारिवारिक र व्यवहारिक कुरा गर्न थाले। म सुनेर बसिरहेँ। मैले सुनेको उनले मन नपराएको पनि थाहा पाएँ, तर पनि उनको अनुहारमा अपलक हेरिरहेँ। मलाई त साक्षात भगवान् देखे जस्तो भयो। ती ठिटी उनकै नातिनी होलिन् भनेको त ठिटाकी केटी साथी पो अरे। ओहो, बिहे नगरेका ठिटा ठिटी कसरी साथी भन्दै नारी र हिँड्ने जमाना आएछ। तिनको अनुहारको छाला बुढो भएर झोलिए पनि चमक रहेछ अझै। आँखा भने कमजोर भएर होला धेरै पावर भएको चस्मा लगाएका। तालु पुरै खुलिएको, पहिले खुब राम्रो थियो उनको कपाल। उनको शरीर पातलो अग्लो थियो, उचाइ उही भए पनि मोटाएर होला, उमेर र समस्याहरूले थिचेर पनि होला। पहिलेको जस्तो अग्ला देखिएनन्। ठूलो भुँडी र श्वास प्रश्वास सन्धि सम्बन्धी समस्याले गर्दा होला स्या स्या गरिरहेका। उनी बोल्दा लाग्यो यिनको मोटो शरीरभित्र मासु र बोसोभन्दा धेरै रोग छ, तर अनुहारमा तेज छ। मेरो अनुहारतिर याद नगरे पनि नजिकै बसेर ती दुईका कुरा सुनिरहेकी छ कुनै बुढी माइले भन्ने कुरालाई पनि उनले खासै वास्ता गरेनन्। जुन उनलाई मन परेको रहेनछ भन्ने थाहा पाइरहेकी छु। को हो को हो एउटी बुढी माइले त्यसरी आफ्ना कुरा सुनेर बसेको उनलाई ठिक लागेनछ। मतिर रिसाए चाहिँ गरेर हेरे। आँखा र अनुहारको भावले यहाँबाट जाऊ, किन अर्काको कुरा सुनेर बसेकी माई बुढी भन्यो। तर म गइनँ। त्यसपछि उनले मुखै फोरे, किन यहाँ बसेकी माई? गोविन्दले पनि यति रुखो र अपमानपूर्ण ढङ्गले बोल्लान् भन्ने मलाई लागेकै थिएन। उनको मनमा त म कतै छैन होला, सम्झनमा त धमिलै भए पनि हुनुपर्ने हो। म केही बोलिनँ, बोल्न खोजेर पनि बोल्न सकिनँ। उनको नातिले ल्याएको रहेछ झोलाबाट एउटा स्याउ र एउटा कोसो केरो झिकेर मेरो हातमा राखिदिए गोविन्दले। मैले बुझिहालेँ, केही आशा गरेर बसेको हो यो बुढी माई, यति दिएपछि जान्छे भनेर उनले मलाई दिएका हुन्। दिँदा गाईलाई घाँस दिए चाहिँ दिए। मैले हात थापेर लिएँ तर गइनँ। अब त भएन, चिनाउनु पऱ्यो भनेर भित्रै देखेको बल झिकेर तर सुस्तरी बोलाएँ, गोविन्द। उनले तीन छक परेर मलाई हेरे, केही बोलेनन्, हाँसेनन्। म भने हाँसिरहेँ दाँत नभएका ओठले। दाँत भएका भए दाँत पनि हाँस्ने थिए। फेरि उसरी नै भने, तिमी गोविन्द होइनौ ल, मलाई चिन त। उनले मलाई चिनेनन्। अलिअलि चिन्न खोजे गरे तर सकेनन्। मैले नै चिनाएँ, म तारा तिम्री बाल सखी तारा, खेल्दा कि दुलही तारा। त्यसपछि उनी भावुक जस्ता बने। उनलाई लागेको रहेछ क्यारे म त आकाशको तारा भइसके, तर म त उनकै सामुन्ने देखिएँ धरतीमा। धेरै लामो कथा बोकेका दुई बुढा पहाड जाँ हामी आमुन्ने सामुन्यमा मौन भयौँ केही बेर। 50 वर्षलाई एकैचोटि भन्न नसकेर हामी चुपचाप बन्यौँ। हाम्रो मौनताको माझमा उनको नाति उठ्यो। नातिकी केटी साथी त उठिरहेकी थिए। अचम्म लाग्यो, ऊ त फर्किन पो हतारियो। आफ्नो हजुरबासँग भन्दैछ आज लुम्बिनी पुग्नुपर्छ। लाग्यो लुम्बिनी जाँदा बाटो नजिकै परेर मात्र ऊ हजुरबालाई भेट्न आएको। एकदम हतारमा छु भन्ने भाव देखायो। छिट्टै अमेरिका जाने कुरा पनि बतायो। उनलाई छोडेर ती दुई गइहाले जिन्दगीको दौड जित्न। अहिले त आफ्नै केटी साथीसँग दौड जित्न कुदिरहेछ। कुदेर यो ठिटो कहाँ पुग्ला? गोविन्द जिन्दगीको दौडबाट थाकेर अब दौडिनै नसक्ने भई जिन्दगीको अन्तिम थकाइ मार्न सायद यहाँ आएका हुन्। जीवनभर सायद उनी धेरै दौडिए, धेरैलाई जिते, धेरै टाढा टाढासम्म पुगे र अन्तिममा दौडिँदा दौडिँदै देवघाट पो आइपुगे। हामी जिन्दगीको दौडमा दौडिँदा दौडिँदै एकै ठाउँमा भेटिएका छौँ। यतिखेर यति धेरै दौडेर पनि हामी एकै ठाउँमा पो आइपुगेछौँ। त्यो ठिटो कहाँ पुग्ला? उनले जिन्दगीमा के पाएनन्, के भोगेनन्। दुई पत्नी, एक परम्परागत अर्की आधुनिक, दुवैबाट छोराछोरी पाए, पढाई जागिर धन सम्पत्ति मान सम्मान इज्जत सबै थोक पाए। सबै थोक भएर पनि अहिले यो उमेरमा आइपुग्दा 50 वर्षपछि हामी एकै ठाउँमा भेटिएका छौँ। चार युग जस्तो यो जिन्दगी के थोक भएर, के थोक नभएर, के थोक भोगेर, के थोक नभोगेर हामी एकै ठाउँ आइपुगेका छौँ। कति फरक फरक बाटो हिँडेर पनि एकै ठाउँमा भेटिएका छौँ। जीवनयात्रामा जो जहाँ पुगे पनि आखिरमा भेट त एकै ठाउँमा हुँदो रहेछ। उनले आफू बस्ने कोठा देखाए। आश्रममाथिका दुई कोठा लिएका रहेछन्। खाना तल आश्रममै खान्छु भने स्वामीजी उनलाई खुब मान्दा रहेछन्। धन बुद्धि विद्या सब थोक भएर होला उनलाई त्यति धेरै सम्मान गरेका। के कारणले यिनलाई देवघाट आउनु परेको होला? पक्कै पनि यिनको जीवनकथा यमुना र पवित्राको भन्दा कम विचित्रको छैन। यिनले पनि मलाई यमुना र पवित्राले चाहिँ आफ्नो जीवनकथा सुनाउलान् कि नसुनाउलान्। जहाँ जहाँ पुगे पनि जीवित भएर पुग्ने अन्तिम ठाउँ देवघाट नै खोजेका रहेछन्। अब बाँचेर यहाँभन्दा टाढा जाने ठाउँ गोविन्दको पनि छैन, मेरो पनि छैन। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट, तीनकुने गैरीगाउँ, काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अप्पी, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामारोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, नेपालगंजको रेडियो बागेश्वरी, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम, रेडियो हापुरे, नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रूकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली, रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र हिमाली एफएम, डुकडुकी एफएम, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको रेडियो सप्तरंगी एफएम, एफएम मेचिट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज अमर न्यौपानेको उपन्यास सेतो धरतीको अन्तिम श्रृंखला सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं।
Yeah.
यतिखेर गोविन्द पनि एक्ला भएका छन्। सधैँ चाहिँ म त एक्लै छु, उनी सबै थोक र सबैजना भएर पनि एक्ला छन्। म कोही र केही नभएर एक्लै छु, उनी माया गर्नेहरू भएर पनि एक्ला छन्, म माया गर्ने कोही नभएर एक्लै छु। भाग्यले पनि उनलाई कहिल्यै एक्लो छोडेन, मलाई भने भाग्यले सधैँ एक्लै छोड्यो, तर समयले हामी दुवैलाई एक्लो बनाएको छ यतिखेर। त्यसैले मेरो एक्लोपनभन्दा उनको एक्लोपन अझ बढी पीडादायी देखेँ मैले। एक्लो भएर बाँच्न मलाई जति सजिलो छ उनलाई त्यति नै गाह्रो छ। उनले सोधे, तिम्रो कुटी कहाँ छ? मैले भने, नजिकै छ, जाऊँ न, म देखाउँछु। हामी हिँड्न थाल्यौँ। भर्याङ ओर्लिन मलाई भन्दा उनलाई पो गाह्रो भयो जस्तो लाग्यो। बाटोमा हिँड्दा पनि उनीभन्दा म नै छिटो छिटो हिँड्ने रहेछु। बाहिरबाट हेर्दा हट्टाकट्टा र पोटीलाई देखिए पनि उनी त रोगले भरिएका रहेछन्। उनीबाटै थाहा पाएँ उनी रक्तचाप, मधुमेह, मुटुको रोग, के हो केले भरिएका रहेछन्। रोगका हिसाबले पनि उनी त मभन्दा धेरै धनी रहेछन्। उनलाई यति धेरै रोग बोकेर हिँड्न गाह्रो परिरहेछ। हामी धेरै बोल्न सकिरहेका छैनौँ, हाम्रो उमेर नै बोलिरह्यो। मनमा नै भने, गोविन्द तिमी अहिले पनि नभेटेका भए मेरो नजरमा तिमी उस्तै हुने थियौ, जवान 27-28 वर्षका, जुन बेला तिमीलाई गाउँमा अन्तिम पटक देखेकी थिए।
श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग, श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग, श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग, सुखा जा क्षणी मोहनी वजे मन वीणा, मंत्र मुग्ध मोहर रे मी मे राधिका राधिका मे प्रेमिका।
कुटी आइसकेको छैन तर देखिएको छ। हिँड्न गाह्रो भएको भावमा उनले सोधे, अब कति टाढा छ? मेरो देब्रे हातमा फूल र प्रसाद छ, दाहिने हातमा मेरो सबैभन्दा नजिकको आफन्त लौरो छ। त्यसरी चोरौँलाको सट्टा दाहिने हातको लौरोले नै कुटीतिर देखाएर भने, ऊ त्यही हो, सोचेर त हो, तर कुन्नी के सोचेर? उनले सोधे, कुटीमा एक्लै छौ? मेरो जीवनका सबैभन्दा नजिकका एकमात्र मनका आफन्तलाई सम्झेर फ्याट्ट भनेछु, भगवान हुनुहुन्छ नि। को लय सँगसँगै उमेरले भित्रभित्रै थिचेर ओढारमा पुर्याएका मेरा साना आँखा मन ताता भए। उहिलेदेखिको के थोक मिसिएर मलाई नै नसोधी आँसु आएको रहेछ। ती आँसु मैले थाहै नपाउने गरी समयले असङ्ख्य झापड हानेर बनाएको कुलेसा जस्ता अनुहारका चाउरीहरूमा बग्न थाले। मेरा गाला भर्खरकी युवतीका जस्ता पुष्ट भएका भए आँसुका थोपा गुलाबका पत्रमा तप्केका पानीका थोपाहरू झैँ तलक टल्कने थिए। मेरा पोटीला गालामा र खस्ने थिए शीतका थोपा झैँ तप्प तप्प भुइँमा देख्ने थिए गोविन्दले पनि मेरा आँसु। तर गोविन्दले मेरो अनुहारका चाउरीहरूभित्र सेती नदी झैँ धस्सेर बगेका आँसु पक्कै देखेनन्। भित्रभित्रै सुसाउँदै गरेको पनि आफूले मात्र सुन्दैछु, उनले पक्कै सुनेनन्। आफूसँग भगवान् भएर पनि म साँच्चै किन रोएँ हँ यसरी? आफूसँग आफै रुनुको कारण पनि बुझ्न सकिरहेको छैन। आँसुमा खोज्दा केही देख्दिनँ, खरानीमा केही नदेखे चाहिँ आफ्नै आँसुले आफ्नै गालामा लेखेका कुरा पनि पढ्न सकिरहेकी छैन म। मेरा आँसुका अक्षर मैले पढ्न नसके कसले पढ्न सक्छ होला? साँच्चै मेरा आँसुमा के के थोक मिसिएको होला? मेरो आस्थाको नाम गोविन्द, जसलाई मैले जहाँ जाँदा पनि सधैँ सधैँ मनमा बोकेर हिँडेँ, भगवान्लाई चाहिँ मेरो मनका भगवान कृष्णलाई नै प्राय गोविन्द देखेँ मैले। लाग्छ कृष्णमा पनि मैले गोविन्दलाई आरोपित गरेकी थिएँ, त्यसैले त कृष्णलाई पनि गोविन्द देखेँ र उनको भक्त बनेकी थिएँ। युवक साधु र स्वामीजीमा पनि गोविन्दलाई आरोपित गरेर उनीहरूलाई मन पराए। यसरी उनलाई सधैँ सधैँ मनमा बोकेर हिँड्दा कहिल्यै भारी भएनन् गोविन्द, त्यसैले मनका गोविन्दलाई मैले कहिल्यै कतै बिर्साइन। बरु मैले उनलाई पाएको भए एक दिन त्यो भारी हुने थियो होला, जीवनको कुनै मोडमा बिर्साउनु पर्थ्यो होला। जीवनको यो उत्तरार्धमा अहिले तिनै गोविन्द मेरा आँखा अगाडि छन्। यसरी अचानक आँखा अगाडि उनलाई देख्न पाउँदा पनि जति खुसी हुनुपर्ने हो त्यति खुसी हुन सकिरहेकी छैन म। उनलाई देख्दा लाग्यो मेरा आँखा अगाडिका गोविन्दका कैयौँ गुणा सुन्दर, दयालु र मायालु छन् मेरो आफ्नै मनका गोविन्द। मेरो मनका गोविन्द पनि सँगसँगै मर्दैछन्, सायद त्यसैले रुँदैछु म। सधैँ सधैँ मैले प्रेम गरेका मेरा जीवनसाथीका रूपहरू शोक, सन्ताप, अभिशाप, विडम्बना र कुण्ठाहरूसँग मेरो अब छिट्टै बिछोड हुँदैछ। मेरो जीवनसाथीसँग म रुन पाउँदिन कि भनेर आफ्नै भगवान्सँग रुँदैछु सायद। सबैभन्दा ठूलो कुरा त शरीर नै रहेछ। प्रेम, पीडा, पूजा, धर्म, धन, दुःख, सुख, आँसु, हाँसो र देवघाट भन्नु पनि शरीर छैन्जेल मात्र त रहेछ। आफ्नो शरीर बुढो, जीर्ण, रुग्ण र कमजोर हुँदै गएपछि भगवान पनि बुढो, जीर्ण, रुग्ण र कमजोर हुँदा रहेछन् क्यारे। भगवान भन्नु पनि आखिर शरीर छैन्जेल मात्र त रहेछन्। आँसु र दुःख सँगसँगै पग्लेर जीवन सकिन लाग्यो। मेरो शरीर, मेरो भगवान जुन सकिन लाग्यो, कतै मेरो भगवान पनि मेरो शरीर सँगसँगै सकिन लाग्यो भनेर त रोएकी होइन म। जिन्दगीभर मैले भगवान्को नाम जति अरू कसैको नाम जपिनँ होला, तर अहिले लाग्छ मेरो नाम भने कहिले पनि लिएनन् भगवान्ले, सायद त्यसैले रुँदैछु म। आफूसँग भगवान भएको मान्छे त आफूसँग सांसारिक सुख भएको मान्छेभन्दा पनि धेरै सुखी र खुसी हुनुपर्ने होइन र? सधैँ भगवान्को नाम जप्दै एकबारको जिन्दगीलाई सौन्दर्यविहीन, सृष्टिविहीन, निस्सार बाँचेँ मैले। कतै जिन्दगीभर भगवान्को नाममा बाँच्नुलाई भूल सम्झेर रोएकी त होइन म। आफूसँग भगवान भएर पनि म साँच्चै किन रोएँ? यिनै वाचन र सामग्री सँगसँगै अब आजको लागि श्रुति सम्वेकको समय सकिँदैछ। अमर न्यौपानेको उपन्यास सेतो धरतीको पूरा वाचन हामीले 19 श्रृङ्खला लगाएर अब पूरा गर्यौं। अन्तिम श्रृङ्खलाका लागि केही थोरै पृष्ठहरू रहेकाले आजको कार्यक्रम केही छोटो हुँदैछ। अर्को साता हामी यो उपन्यासमाथि तपाईँले धेरै जिज्ञासाहरू राख्नुभएको छ। अमर न्यौपाने लेखक र उनको कृति सेतो धरतीमाथि तपाईँका कुनै पनि जिज्ञासा छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अर्को शुक्रबारको श्रुति सम्वेकमा आउनुहुने अमर न्यौपानेलाई तपाईँले सोध्नको लागि प्रश्नहरू हामीलाई पठाउन सक्नुहुन्छ। कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँमा वा इमेलका लागि shrutiai shruti@unn.com.np ठेगानामा पठाउन सक्नुहुन्छ। त्यसै गरी हामीले उज्यालो 90 नेटवर्कको फेसबुक पेजमा पनि प्रश्न राख्नेछौँ। तपाईँ त्यसैमा आफ्नो प्रश्न राख्न सक्नुहुन्छ। अमर न्यौपानेको सेतो धरतीमाथिको तपाईँलाई कुनै जिज्ञासा छ भने अमर न्यौपानेसँग हामी त्यो प्रश्न लिएर आउनेछौँ। अच्युत घिमिरे बुलबुल पेजमा पनि तपाईँले अमर न्यौपानेलाई सोध्ने प्रश्नहरू राख्न सक्नुहुन्छ। हामी आउँदो शुक्रबार अमर न्यौपानेलाई लिएर आउनेछौँ। हवस् त, अर्को सातासम्मका लागि अब कार्यक्रम श्रुति सम्वेकबाट बिदा हुँदैछौ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।
दिन तनना, दिन तनना।